यो रेडियो नेपाल हो। अब निर्मला ठकुराथीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संक्रमणकालीन न्याय लगायतका विषयमा प्रधानमन्त्री सहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल। गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनु पर्नेमा जोड़। संविधान र व्यवस्था नै बदल्ने गरी हिंसात्मक गतिविधि गर्ने विरूद्ध सबै एक हुन गृहमन्त्री रमेश लेखकको आग्रह। तोकिएका निषेधित क्षेत्रमा प्रवेश गरे कानून बमोजिम कार्यवाही हुने गृह मन्त्रालयको चेतावनी। राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासनको प्रतिबद्धता आवश्यक रहेको सभामुख देवराज घिमिरेको भनाई। राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत आज पनि देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदै र कंगोमा इन्धन बोकेको डुंगामा आगलागी हुँदा कम्तीमा 145 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान राजनीतिक व्यवस्था र संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ़ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाचारमा हिजो भएको छलफलमा उहाँहरूबीच संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमन चयनमा खलल पुर्याउने प्रति सचेत हुँदै अघि बढ़न प्रमुख राजनैतिक दल सहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनु पर्नेमा जोड़ दिइएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी हुनुहुन्थ्यो। छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयन का लागि गठित सिफारिश समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा धमिलो पानीमा माछा मार्ने दुष्प्रयास भइरहेको र त्यो सफल हुन नदिइने बताउनु भएको छ। नेवा राष्ट्रिय मुक्ति मोर्चाद्वारा काठमाण्डुको बसन्तपुरमा हिजो आयोजित खबरदारी सभामा उहाँले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताउनुभयो। अध्यक्ष दाहालले नेपालको लोकतान्त्रिक आन्दोलन लगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो। गृहमन्त्री रमेश लेखकले देशमा लोकतन्त्र र गणतन्त्रको विकल्प नभएको बताउनु भएको छ। नेपाल प्रेस युनियन कास्कीले हिजो पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले देशमा विभिन्न तत्वहरू जति नै सर्वलाए पनि लोकतन्त्र र गणतन्त्रको विकल्प नभएको दावी गर्नुभएको हो। पूर्व राजावादीको नाममा वा अन्य कुनैको नाममा देशमा संविधानको व्यवस्था नै बदल्ने गरी हिंसात्मक गतिविधि गर्ने विरूद्ध सबै एक हुनुपर्नेमा जोड़ दिनुभयो। देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सबैले ठूलो त्याग र बलिदान गरेको गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो। लोकतन्त्रले नागरिकलाई सर्वोपरि बनाएको बताउनुहुँदै वहाँले सरकारसँग चित्त नबुझे विरोध गर्न पाइने जनाउँदै संविधानको व्यवस्थाको विरूद्ध हिंसात्मक गतिविधिले देशलाई झन अस्थिरतातर्फ लैजाने हुँदा त्यस्ता गतिविधि गर्नेलाई सरकारले कार्यवाही गर्ने चेतावनी दिनुभयो। वहाँले आमाको नामबाट समेत नागरिकता दिने प्रक्रिया अघि बढ़े पनि कानूनी झन्झटले गर्दा नसकिएको बताउनुभयो। गृहमन्त्री लेखकले अब छिट्टै आमाको नामबाटै नागरिकता दिने कानूनी व्यवस्था मिलाउने बताउनुभयो। गृह मन्त्रालयले तोकिएका निषेधित क्षेत्रमा कुनै पनि पक्षलाई प्रवेश नगर्न आग्रह गरेको छ। गृह मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लंघन र प्रोत्साहित गर्ने तथा समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने भन्दै यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई कानून बमोजिम कार्यवाही हुने चेतावनी दिएको छ। साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक उत्तेजक र र कानूनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा आज थाइल्याण्डको बैंकक जानुहुने भएको छ। यही 21 देखि 25 अप्रेलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युनाइटेड नेशन्स इकोनोमिक एण्ड सोशियल कमिशन फर एशिया एण्ड द पेसिफिक युएनस्केपको 81 सत्रमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नु भएको हो। नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डाक्टर राणाले उक्त आयोगको 81 सत्रको अध्यक्षता गर्नुहुने कार्यतालिका रहेको छ। सो सत्रलाई मन्त्री डाक्टर राणाले नेपालका तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। यस सत्रको विषयवस्तु एशिया तथा प्रशान्त क्षेत्रमा दिगो शहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ। सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताउनु भएको छ। असल शासन संरक्षण मंचले काठमाण्डुमा हिजो आयोजना गरेको राष्ट्रिय सुशासन शिखर सम्मेलन 2025मा उहाँले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन प्रत्याभूत गर्ने प्रतिबद्धता आवश्यक भएको बताउनुभयो। उहाँले राजनीतिक नेतृत्व र निर्वाचित जनप्रतिनिधिले सुशासन कायम गर्ने राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्न आवश्यक भएको प्रष्ट पार्नुभयो। राजनैतिक नेतृत्वमा इमानदारी र सुशासन कायम गर्ने दृढ़ इच्छा शक्ति आवश्यक भएकामा जोड़ दिनुहुँदै सभामुख घिमिरेले राजनैतिक नेतृत्वमा सुशासन प्रतिको दृढ़ता नहुँदासम्म शासकीय र निर्वाचन प्रणाली परिवर्तन गरे पनि सुशासन सार्थक नहुने उल्लेख गर्नुभयो। राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत आज पनि देशभर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका अनुसार भिटामिन ए क्याप्सूल 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिका र जुकाको औषधि 1 वर्षदेखि 5 वर्ष उमेर समूहका बालबालिकालाई खुवाइँदैछ। कार्यक्रम सफल बनाउन देशभर करिब 52,000 महिला स्वास्थ्य स्वयंसेविका र 15,000 स्वास्थ्य परिचालित गरिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। तनहुँको घिरिङ गाउँपालिका 2 र 3 जोड्ने चिन्ने खोलामा झुलुङ्गे पुल निर्माण भएपछि 118 घरधुरी लाभान्वित भएका छन्। पुल नहुँदा घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता रहेकोमा पुल निर्माणले यात्रा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो। 2081 कार्तिकबाट निर्माण शुरू गरिएको पुल 2082 असारसम्म सम्पन्न गर्नुपर्नेमा म्याद अगावै पुल निर्माणको काम सकिएको उहाँले बताउनुभयो। यस्तै तनहुँको भानु नगरपालिका 12 स्थित भीसी शेरबहादुर मोटरमार्गको चन्द्रावती घलेछाप सड़क खण्ड स्तरोन्नति थालिएको छ। संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको 1 करोड़ बजेटमा ढुंगे धारा घुम्तीबाट 470 मिटर कालोपत्र सहित आवश्यक संरचना निर्माण भइरहेको ओडा सदस्य सुदीप केसीले जानकारी दिनुभयो। बागलुङका 4 पालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको छ। क्षयरोग पत्ता लगाउने सर्ने दर न्यूनीकरण गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचार गरेर क्षयरोग मुक्त पालिका निर्माणका लागि जिल्लाका 10 पालिका मध्ये बागलुङ नगरपालिका गलकोट नगरपालिका बडीघाट गाउँपालिका र काठेखोला गाउँपालिकामा क्षयरोग मुक्त अभियान अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक प्रकाश घिमिरेले जानकारी दिनुभयो। मौलिक संस्कृति र पर्यावरण बचाऊ, वातावरण प्रदूषण घटाऊ, मुस्ताङ जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरौं भन्ने उद्घोष सहित मुस्ताङमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थानको वृहत सरसफाई तथा जनचेतनामूलक 5 दिने अभियान हिजो सकिएको छ। जनप्रतिनिधि एवं कर्मचारीको संयुक्त टोलीले झण्डै 10 ट्राक्टर भन्दा बढ़ी फोहोर संकलन गरेको लोघेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोपसाङ छोम्फेल विष्टले जानकारी दिनुभयो। उदयपुरको त्रियुगा नगरपालिका 14 साउनेमा घाँस काट्ने क्रममा रूखबाट लडेर त्रियुगा नगरपालिका 14 साउने बस्ने 48 वर्षीय रामकुमार थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दार्चुलाको शैल्य शिखर नगरपालिका 9 गोकुलेश्वर स्थित चौलानी बोर्डिङ स्कूलका शिक्षक बैतडीका विष्णुराज भट्टको विद्यालयकै बसको ढोकाबाट खसेर मृत्यु भएको छ। विद्यार्थी भर्ना अभियान प्रचार प्रसारका क्रममा गोकुलेश्वरबाट पञ्जु नयाँतर्फ गइरहेका बेला महाकाली राजमार्ग अन्तर्गत ढिलासैनी गाउँपालिका 6 बागा बगरमा हिजो बसको ढोकाबाट खसेर गम्भीर घाइते हुनुभएका शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो। कञ्चनपुरको कृष्णपुर नगरपालिका 2 गुन्याल फाटाको बादी बस्ती बनहरा नदीको उच्च जोखिममा छ। नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले वर्षेनी जग्गा कटान गर्दै आएको छ। गुरु योजना निर्माण गरी बस्ती जोगाउन तटबन्धको भरपर्दो व्यवस्था गरिदिनुपर्ने बस्तीका अगुवा पदम राणा वादीले बताउनुभयो। बर्खा आउन केही महिना मात्र बाँकी रहेकाले नदी छेउमा रहेकाहरू चिन्तामा छन्। गुन्याल फाँटामा 50 घर वादी समुदाय र 100 भन्दा बढ़ी घर दलित समुदायका रहेका छन्। नेपालमा मुस्लिम बालबालिकाहरूलाई लक्षित गरी शैक्षिक सुधारको उद्देश्यले संचालनमा आएका मद्रसा शिक्षालय स्थानीय सरकारको मार्फतमा आएपछि क्रमिक सुधार भइरहेको छ। मद्रसा शिक्षालाई अझ प्रभावकारी बनाउन समयानुकूल परिवर्तनमा ध्यान दिनु आवश्यक रहेको जानकारहरू बताउँछन्। बाँकेबाट संवाददाता आलम खानको रिपोर्ट।
स्थानीय सरकार माथहातमा आइसकेपछि मुस्लिम बालबालिकाहरूको शैक्षिक स्तर पहिला भन्दा अहिले सुधार हुँदै गएको पाइएको छ। मदरसा दर्तामा आएको नतिजाहरूको मुस्लिम बालबालिकाहरूको शैक्षिक स्थितिमा क्रमिक सुधार भएको तथ्य फेला परेको छ। मुस्लिम सभ्यताको विकास हुने हरेक क्षेत्रमा मस्जिद र मदरसा सँगसँगै जोडिएर आउँछन्। समुदायको 10 देखि 20 घर परिवार भएको ठाउँमा पनि एउटा मस्जिद हुन्छ। पछिल्लो समय मदरसा शिक्षा प्रभावकारी छैन, यसले काम गर्न सक्दैन भन्ने धारणा शिक्षा क्षेत्र र नागरिकतामा विकास भएको पाइन्छ, तर यथार्थ फरक छ। नेपालमा मुस्लिम समुदायको शैक्षिक स्तर उकास्न मदरसाको ठूलो योगदान छ। मदरसाको समयानुकूल परिवर्तनमा ध्यान नदिँदा यसको सुधार हुन नसकेको नरेनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाह बताउनुहुन्छ।
नरेनापुरमा कुछ था ही नहीं भाई, एक रोड नहीं थी वहां पे किसी गांव में, तो रोड से लेके स्वास्थ्य से लेके शिक्षा तक सब चलाना है तो आप सोच लीजिए कैसे करूं। लेकिन मैंने प्रयास किया, उसका रिजल्ट है, आज बच्चे स्कूल पहुंचे। मदरसों की स्थिति है, देखिए मैं मदरसों के बारे में कुछ कहना चाहता हूं कि जो स्थितियां मदरसे की वो बहुत अच्छी है नहीं, उसकी वजह क्या है? टीचर्स नहीं हमारे पास। अब टीचर्स, हमको 100 टीचर्स चाहिए, पैसा कहाँ से लाएं? प्रयास कर रहा हूँ, अच्छा करूंगा।
नरेनापुर गाउँपालिकाका अध्यक्ष शाहले भन्नुभयो, नरेनापुर क्षेत्रमा बालबालिकालाई शिक्षाको क्षेत्रमा पहुँच वृद्धि गराउनका निम्ति लागिरहेको र ड्रीम प्रोजेक्ट पनि शैक्षिक क्षेत्रको विकास गर्नु नै रहेको बताउनुहुन्छ।
ड्रीम प्रोजेक्ट मेरा ये स्कूलिंग, बच्चों को पढ़ाना। मैं लास्ट टाइम में लगाऊंगा, मेरे पास 2 साल का टाइम बचा हुआ है, मैं स्कूल बना रहा हूँ, बच्चों को पहुंचाऊंगा अभी, और वहां के कुछ सिस्टम भी बनाऊंगा, क्योंकि मदरसे में बच्चों का टाइम ज्यादा वेस्ट हो जाता है, उनके माँ बाप केयर नहीं कर पाते हैं, तो ये आप पर डिपेंड होता है। लेकिन अब चूंकि सोसाइटी इस तरह की थी, वहां पे लोग पढ़े लिखे नहीं थे, तो एक तरह बच्चे को हका देते थे कि जाओ ताकि छुट्टी मिल जाए मुझे 2-4 घंटे के लिए। उस माहौल में अब चेंज आया है, लोगों में सोच बदली है, तो मुझे लगता है कि जहां पे रास्ता नहीं था, लाइट नहीं थी, स्कूल नहीं था, तो वहां पे समय तो लगेगा ही।
अपना बाल बालिकाहरूलाई विद्यालय पठाउना जरूरी रहेको बताउनुहुन्छ नरेनापुर गाउँपालिकाका अध्यक्ष शाह।
नरेनापुर अपने वासियों से ये कहना चाहता हूं कि शिक्षा से बड़ा कुछ नहीं है, और उसके लिए तुम्हें मेहनत करनी चाहिए, अपने बच्चों को स्कूल तक पहुंचाना चाहिए, चेंज होना चाहिए। केंद्र सरकार को, प्रदेश सरकार को स्कूल के लिए विशेष पैकेज कर दें, दुर्गम क्षेत्र घोषणा कर ही चुके हैं, रोड को नहीं दिया उन्होंने, स्कूल के नाम पे 2-4 करोड़ भेज दें, तो भी मैं कुछ सुधार कर सकता हूं।
प्रतिनिधि सभामा दर्ता गरिएको विद्यालय शिक्षा विधेयक 2080 ले पनि मदरसाको मर्मलाई समेटेको छैन। यस विधेयकमा परम्परागत धार्मिक प्राकृतिकको मदरसा गुरुकुल गोन्पा संस्कृत शिक्षालयलाई राष्ट्रको मूलधारमा ल्याउन वर्गीकृत गरिएको छ। विद्यालयमा भौतिक पूर्वाधारको समस्या समाधान गर्ने शिक्षकको नियुक्ति र तालिम प्रदान गर्ने बारे विधेयकले बोल्दैन। यस्तो विभेदकारी नीतिका कारण गुरुकुल गोन्पा मदरसाहरूले स्थानीय स्तरमा पाइरहेको सहयोग पनि बन्द हुने सम्भावना बढ्दो छ। जनशक्ति तयार गर्ने गरी राज्यले स्वामित्व लिन जरूरी देखिन्छ। रेडियो नेपालका लागि बाँकेबाट आलम खान।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन उद्योगमा महिला उद्यमशीलता नै अर्थतन्त्रको महत्वपूर्ण आधार हुन सक्ने बताउनु भएको छ। हिजो ललितपुरमा गरेको कार्यक्रममा उहाँले महिला पर्यटन क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम रहेको बताउनुभयो। नेपाल पर्यटन बोर्डको हिजोको कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले आगामी वर्षको बजेटमा पर्यटन क्षेत्रको विकास र समृद्धिलाई केन्द्रमा राखेर रकम विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय योजना आयोगका सदस्य गीता कुमारी अधिकारीले पर्यटन उद्योगलाई प्रविधि मैत्री बनाउन हरेक क्षेत्रमा इन्टरनेटको प्रबन्ध गर्नुपर्नेमा जोड़ दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले महिलालाई आर्थिक रूपमा सशक्त गराउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेस अर्घाखाँची काठमाण्डौ सम्पर्क समितिले हिजो आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा डाक्टर कोइरालाले संविधानको रक्षासँगै कार्यान्वयनको निम्ति परिवर्तनकारी शक्तिहरू एकीकृत हुँदै अगाडि बढ़नुपर्ने आवश्यकता भएको पनि औल्याउनुभयो। हिमाली क्षेत्रको बहुउपयोगी घरपालुवा जनावर याक चौरीको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले सरकारले आज पहिलो पटक याक दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ। नेपालमा 29 जिल्लामा करिब 53,000 याक चौरी पालन भइरहेको सरकारको तथ्याङ्क छ। अहिले नेपालमा याक चौरी पालन निरन्तर घट्दो अवस्थामा रहेको पशु सेवा विभागले जनाएको छ। बागलुङको बागलुङ नगरपालिका चार कुण्डुले स्थित शालिग्राम संग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढ़ेको छ। पछिल्लो समय तीव्र रूपमा प्रचार प्रसार हुँदा एकै ठाउँमा संग्रहित 125,000 शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। चार वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको संग्रहालयमा नेपालका विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढ़ी पर्यटक शालिग्राम आउने गरेको संग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो। गत वर्ष 1,00,000 पर्यटक आएकोमा चालू आर्थिक वर्षको 10 महिनामा 1,50,000 पर्यटक संग्रहालयमा आएको ऋषि प्रपन्नाचार्यले बताउनुभयो। पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक संग्रहालयमा पुग्ने गरेको उहाँको भनाई छ। बाँकेको डडुवा गाउँपालिकामा विकास निर्माणको कार्यलाई निरन्तरता दिइएको छ। पालिकाले चालू आर्थिक वर्ष 2081-82 विभिन्न योजनाहरू कार्यान्वयनमा ल्याएको हो। गत वर्षको निर्माण बाँकी रहेका योजनाहरूको निरन्तरता र नयाँ योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी राष्ट्र डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इन्धन बोकेको डुंगामा आगलागी हुँदा कम्तीमा 145 जनाको मृत्यु भएको छ भने धेरै मानिस अझै बेपत्ता रहेका छन्। इक्वेटोर प्रान्तको राजधानी बान्डा नजिकै विश्वकै सबैभन्दा गहिरो र विशाल कंगो नदीको संगम स्थलमा सो दुर्घटना भएको हो। मृतकहरूमध्ये केहीको आगोमा जलेर र केहीको डुबेर मृत्यु भएको पुष्टि भएको छ। डुंगामा खाना पकाउने क्रममा आगो लागेको थियो। इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा पछिल्लो 48 घण्टामा कम्तीमा 92 जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निशस्त्र बनाउन दबाव दिन आक्रमणहरू बढ़ाएको छ। मृतक मध्ये 15 महिला र बालबालिका रहेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल सरकारले चालू आर्थिक वर्ष 2081-82 को चैत मसान्तसम्म आन्तरिक र बाह्य गरी 3.5 खर्ब भन्दा बढ़ी ऋण उठाएको छ। यस अवधिमा सरकारले 2.5 खर्ब भन्दा बढ़ी सावा र ब्याज तिरेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सरकारले 2.91 अर्ब आन्तरिक ऋण उठाएको छ भने 74.95 करोड़ बाह्य ऋण उठाएको छ। यस आर्थिक वर्षका लागि सरकारले 3.30 अर्ब आन्तरिक ऋण र 2.17 अर्ब बाह्य ऋण उठाउने लक्ष्य राखेको छ। पछिल्लो 9 महिनामा आन्तरिक ऋणको सावा ब्याज भुक्तानीका लागि मात्रै सरकारले 2.12 अर्ब 93 करोड़ खर्च गरेको छ। आन्तरिक ऋणको सावा तिर्नका लागि 1.70 अर्ब 9 करोड़ र ब्याज तिर्नका लागि 42.84 करोड़ बराबर खर्च गरेको छ। चालू आर्थिक वर्षको शुरूमा कुल सार्वजनिक ऋण 24.34 अर्ब 9 करोड़ रहेको थियो भने पछिल्लो 9 महिनामा 2.33 अर्ब 17 करोड़ ऋण थपिएको छ। यसरी चैत मसान्तसम्ममा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण 26.67 अर्ब 26 करोड़ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएकोले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ। कतारको राजधानी दोहामा शुक्रबार आयोजित बागलुङ सेवा समाज कतारको प्रथम अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन भन्ने जस्ता गलत भाष्य निर्माण गरिएको बताउनुभयो। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने गरी 10 अर्ब पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको त्यस कम्पनी मार्फत पनि गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्न सक्ने उल्लेख गर्नुभयो। नवलपरासीको बदलाघाट सुस्ता पूर्वमा चालू आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा 11 हेक्टर क्षेत्रफलमा आलू खेती विस्तार भएको छ। आलू खेतीको क्षेत्रफल विस्तार भएसँगै यस वर्ष 707 मेट्रिक टन आलू उत्पादन बढ़ेर आलूको उत्पादन 59,120 मेट्रिक टन पुगेको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष आलू खेती गरिने क्षेत्रफल र उत्पादन दुवै बढ़ेको छ। जिल्लामा यस आर्थिक वर्ष 3,216 हेक्टर क्षेत्रफलमा आलू खेती भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्रेले जानकारी दिनुभयो। गत आर्थिक वर्ष 3,205 हेक्टर क्षेत्रफलमा आलू खेती हुँदा 58,413 मेट्रिक टन आलू उत्पादन भएको थियो। कालीकोटको पचाल झरना गाउँपालिकामा नेपाली हाते कागज उद्योग स्थापना भएको छ। गाउँपालिकाको उद्योग विकास शाखाको आर्थिक सहयोगमा नेपाली हाते कागज उद्योग सञ्चालनमा आएको हो। नेपाली हाते कागजको उत्पादनले वातावरणीय दृष्टिले पनि योगदान पुर्याउने भएकोले यसले समुदाय स्तरमा दिगो विकासमा मदत पुर्याउने विश्वास लिएको गाउँपालिकाको उद्योग विकास शाखा प्रमुख नेत्रराज साईले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
आईसीसी यू-19 विश्वकप एसिया छनौट अन्तर्गत नेपाल र अफगानिस्तान बीचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनौट भएको छ। मुल्पानी स्थित तल्लो क्रिकेट मैदानमा शनिबारका लागि तय भएको अन्तिम खेल टस नै नभई रद्द भएको हो। अफगानिस्तानले नेपाललाई नेट रन रेटका आधारमा पछि पार्दै 2026 जिम्बाब्वे र नामिबियामा आयोजना हुने विश्वकपमा छनौट भयो। बिहान 9:30 बजेदेखि शुरू हुनुपर्ने खेल मैदान भिजेका कारण टस समेत हुन नसकेको हो, जसले गर्दा जित्नै पर्ने खेल रद्द हुँदा नेपालको विश्वकपमा छनौट हुने सपना अधुरै बनेको छ। खेल रद्द भएसँगै नेपाल र अफगानिस्तानले 1-1 अंक बाढे। नेपाल र अफगानिस्तानले 7-7 अंक बनाए पनि अफगानिस्तान नेट रन रेटमा अगाडि रहेको छ। नेट रन रेटमा अफगानिस्तानको 4.81 र नेपालको 3.57 थियो। 5 टोली सहभागी छनौट खेलमा यसअघि नेपालले संयुक्त अरब इमिरेट्स यूएई, हङकङ र ओमानलाई हराएको थियो। बन्दी सहायता नियोग पामले नेकोस 7 अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि जितेको छ। पामले विगतका 6 संस्करणको उपाधि पनि जितेको थियो। 22 स्पर्धा समावेश 2 दिने प्रतियोगितामा पाम सर्वाधिक 11 स्वर्ण 4 रजत र 4 काश्य जित्दै च्याम्पियन भएको हो। पहिलो दिन 7 स्वर्ण जितेको पामले दोस्रो दिन 4 स्वर्ण थपेको छ। नेपाल खेलकुद महासंघ नेकोस तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा बहुदेशीय मार्शल आर्ट केन्द्र एमएमएसी दोस्रो भयो। एमएमएसीले तीन स्वर्ण पाँच रजत र चार काँस्य जित्यो। तेस्रो भएको भूटानले दुई स्वर्ण तीन रजत र दुई काँस्य प्राप्त गरेको छ। प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्ड कप प्रतियोगितामा भारतको एक टीम सहित नेपालका सात टीमले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत सहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौँ, चर्च बोइज युनाइटेड काठमाडौँ र आयोजक भोजपुर जिल्ला फुटबल संघ लगायतले सहभागिता जनाउने आयोजकले जनाएको छ। जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता आगामी वैशाख 14 20 गतेसम्म सञ्चालन हुने त्यहाँबाट हाम्रा संवाददाता नीरज कोइरालाले जानकारी दिनुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश चमाचा। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौं उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.4 डिग्री सेल्सियस, वर्षा 5.7 मिलिमिटर भएको छ। आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डौ उपत्यकामा सूर्योदय अघि बिहान 5:35 भयो भने सूर्यास्त भरे साँझ 6:31 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संक्रमणकालीन न्याय लगायतका विषयमा प्रधानमन्त्री सहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल। गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनु पर्नेमा जोड़। संविधान र व्यवस्था नै बदल्ने गरी हिंसात्मक गतिविधि गर्ने विरूद्ध सबै एक हुन गृहमन्त्री रमेश लेखकको आग्रह। तोकिएका निषेधित क्षेत्रमा प्रवेश गरे कानून बमोजिम कार्यवाही हुने गृह मन्त्रालयको चेतावनी। राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासनको प्रतिबद्धता आवश्यक रहेको सभामुख देवराज घिमिरेको भनाई। राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत आज पनि देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदै। र कंगोमा इन्धन बोकेको डुंगामा आग लागी हुँदा कम्तीमा 145 जनाको मृत्यु। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।